रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपालको पछिल्लो अवस्थाबारे नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूलाई जानकारी। स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीको भनाई। नेकपा एमालेको 11 महाधिवेशन मंगिर 27 देखि 29 गतेसम्म पोखरामा गर्ने निर्णय। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सुशासन, डिजिटल रूपान्तरण र युवाको संलग्नताका विषयमा जेनजी युवाका प्रतिनिधिसँग छलफल। भ्रष्टाचार रहित समाज निर्माण र सुशासनको प्रवर्धनका लागि सरकारले काम गर्नुपर्नेमा जेनजी युवाहरूको सुझाव। हमासले गाजामा नागरिक लक्षित आक्रमण जारी राखे, अमेरिका हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र आईसीसी T20 विश्वकप एशिया तथा ईस्ट एशिया प्यासिफिक छनौट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालद्वारा सामोवालाई 212 रनको चुनौती प्रस्तुत, सामोवा जवाफी ब्याटिङ गर्दै।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण वातावरणमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा नेपालमा रहेका विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे जानकारी गराउनुहुँदै तोकिएको समयमा लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनु भएको हो। प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनपछिको जटिल परिस्थितिमा आफूले सत्ता सम्हालेको र निर्वाचनका लागि शान्तिपूर्ण वातावरण निर्माण नै आफ्नो प्रमुख कार्यभार रहेको अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई जानकारी गराउनुभयो। परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आउनुभएका प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको विश्वव्यापी मताधिकारको सिद्धान्तलाई साकार पार्न सरकारले बाह्य मतदान प्रणालीको सम्भावनाको खोजी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी निर्वाचनका लागि सम्पूर्ण मित्र राष्ट्रहरूको निरन्तर सहयोग, सद्भाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको सत्य तथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन भइसकेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा समेत विश्वसनीय र निष्पक्ष अनुसन्धान शुरू हुने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुनर्निर्माण र पुनस्थापनाका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको जानकारी दिनुहुँदै त्यस कोषमा अन्तर्राष्ट्रिय दात्री निकाय र विकास साझेदारहरूबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले आगामी मंगिर 27 गतेदेखि 29 गतेसम्म पोखरामा पार्टीको 11 महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कमिटिको आज सम्पन्न बैठकले महाधिवेशनको मिति तय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति सहितको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको थियो। यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संसद पुनस्थापनाको विकल्प नभएको निष्कर्ष निकालेको छ। बैठकले संसद पुनस्थापनाका लागि अहिलेको संविधान र लोकतन्त्रमा विश्वास राख्ने पक्षहरूसँग सहकार्य गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठकले संसद पुनस्थापनाका लागि सर्वोच्च अदालतमा मुद्दा परिसकेकाले त्यसको पक्षमा जनपरिचालन गर्ने पनि निर्णय गरेको छ। यस्तै बैठकले नेकपा एमाले निर्वाचनबाट नभाग्ने तर सरकारले वातावरण बनाउनु पर्ने निर्णय पनि गरेको एमाले प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा आज पनि सदस्यहरूले विशेष महाधिवेशन लगायत समसामयिक विषयमा आफ्ना धारणा राख्नु भएको छ। सानेपा स्थित पार्टी कार्यालयमा 28 असोजदेखि शुरू भएको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी थाल्न कार्यवाहक सभापतिलाई आग्रह गर्नुभयो। बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रहरीलाई स्रोत साधन र मनोबलका हिसाबले समृद्ध र शक्तिशाली बनाउनु पर्ने बताउनु भएको छ। 70 प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले समाजको हरेक घटनामा प्रहरीले अग्रपंक्तिमा रहेर सुरक्षा दिँदै आएकाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। नेपाल प्रहरीसँग स्रोत साधनको अभाव भएमा निर्वाचन समेत असम्भव हुने भन्दै मन्त्री अर्यालले यस विषयमा सरकारले गम्भीरताका साथ सोचेको बताउनुभयो।
समाजका हरेक घटनामा प्रहरीले नै फर्स्ट रेस्पोन्डरको रूपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्रपंक्तिमा रहने कारणले प्रहरीको काम कारवाहीको सम्बन्धमा मात्रै नभई सरकार प्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ। आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गराउनु पर्ने दायित्व पनि छ। शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको छ। यसर्थ प्रहरीलाई साधन स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अगाडि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु।
मन्त्री अर्यालले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा पनि प्रहरी अग्रपंक्तिमा भएका कारण नै प्रहरीलाई धेरै क्षति पुगेको बताउनुभयो। जेएनजी प्रदर्शनसँगै बाढ़ी पहिरोमा केही दिन अघि प्रहरीले निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गर्दै उहाँले अबका दिनमा प्रहरीलाई प्रविधि मैत्री बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राज्यका संयन्त्र मार्फत सरकार विधि र कानून सम्मत ढंगले अघि बढ़ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जेएनजीको नाममा नेपाल सरकारका केही निकायमा गई पदाधिकारी तथा कर्मचारी धम्काउने जस्ता क्रियाकलापहरू भइरहेको सन्दर्भमा संचार कर्मीको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सुशासन कायम गर्ने तथा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री खरेलले सरकारले सुशासन र निर्वाचनको एजेण्डालाई पूरा गर्न सबैलाई साथमा लिएर अघि बढ़ने बताउनुभयो।
यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने पनि एउटा महत्वपूर्ण प्राथमिकता हो भने सुशासन कायम गर्ने कुराहरूमा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ। त्यो कार्यान्वयन गर्ने कुराहरूमा यो अथवा त्यो बाहनामा आलटाल हुने कुराहरू हुँदैन। र अर्को कुरा चाहिँ यो सरकार के कस्तो के कसरी भन्दा पनि जेएनजी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो र हामीले जुन म्यान्डेट हामीले प्राप्त गरेका छौं खास गरेर निर्वाचन गर्ने सन्दर्भमा अथवा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा र यो सबै कुराहरूमा सबैलाई सँगै लिएर सरकार अगाडि बढ्छ।
हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री खरेलले विद्युत उत्पादन प्रसारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो। नेपाली सेनाले विश्व परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेएनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेएनजी आन्दोलनबाट सुरक्षा समस्या बढ़ने आकलन गरिए पनि मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो। सेनाको युद्ध कार्य महानिर्देशक पवन जंग थापाले जेएनजी आन्दोलन विश्वव्यापी तरंग देखिएकामा यहाँ पनि अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमन चयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढ़ेको जानकारी दिनुभयो। त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका अन्य सुरक्षा निकाय र राष्ट्र सेवा कर्मचारीहरूको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा सन्तुलित ढंगले कार्य गर्दै आएको उहाँले बताउनुभयो। सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न वस्तुगत ढंगले आवश्यक पहल गरेको स्पष्ट पार्नुभयो। संचारकर्मीको प्रश्नको जवाफमा सेनाले जेएनजी आन्दोलन पछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भए पनि सुरक्षा सम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायक रति थापाले स्पष्ट पार्नुभयो। सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा विश्व शान्ति वन्यजन्तु तथा पर्यावरण संरक्षण पूर्वाधार विकास ऐतिहासिक धरोहरको संरक्षण तथा आपतकालीन उद्धार जस्ता कार्यमा सेनाले महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधिको प्रवर्धन र युवाहरूको संलग्नताका विषयमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिसँग सुझाव लिएको छ। मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री जगदीश खरेलले जेनजी युवाहरूको आन्दोलनका क्रममा उठेको महत्वपूर्ण विषय सुशासन र आवश्यक प्रविधि सम्बन्धी कामलाई प्रभावकारी बनाउन प्रविधि क्षेत्रमा सम्बद्ध युवाहरूबाट आएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री खरेलले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताउनुभयो।
अस्ति मात्रै जुन विपदको सामना हामीले गर्यौं, विपदको सामना गर्दा हाम्रो डिजिटल ट्रान्सफर्मेसनको कुरा गरिरहेको, अर्ली वार्निङ सिस्टमको कारण जनको क्षति हुनबाट हामीले बचाउन सक्यौं, महत्वपूर्ण सम्पत्ति बचाउन सक्यौं। एउटा डिजिटल ट्रान्सफर्मेसन कसरी सम्भव छ भन्ने कुराहरूको मैले डिजास्टरमा एउटा इक्जाम्पल होला। त्यस्तै हाम्रो एजुकेसनमा, हेल्थमा, एग्रिकल्चरमा, टुरिज्ममा, इन्फ्रास्ट्रक्चर डेभलप कयौं कुराहरूमा चाहिँ अवलम्बन गरेर जेनजी जनआन्दोलनमा उठेको एकदमै महत्वपूर्ण भोइस भनेको के हो भने गभर्नेन्सको कुरा पनि हो, सुशासनको कुरा पनि हो। र हाम्रो मन्त्रालयलाई के लाग्छ भने हामीले डिजिटल ट्रान्सफर्मेसन मार्फत चाहिँ गुड गभर्नेन्सको एक्सपिरियन्स चाहिँ गर्न सक्छ।
छलफलमा संचार सचिव राधिका आर्यले प्रविधिको प्रयोग र विकासका लागि संचार मन्त्रालयले विभिन्न योजना अगाडि बढ़ाइरहेको सन्दर्भमा युवाहरूबाट आएका महत्वपूर्ण सुझावलाई समेटेर अगाडि बढ़ने बताउनुभयो। छलफलमा जेनजी युवाका प्रविधि क्षेत्रका प्रतिनिधिहरूले भ्रष्टाचार रहित समाज निर्माण र सुशासनको प्रवर्धनका लागि आवश्यक पूर्वाधारहरूको प्रभावकारी प्रयोगमा सरकारले काम गर्नुपर्नेमा जोड़ दिएका छन्। प्रविधिको प्रयोग र विस्तारमा जोड़ दिनुपर्ने, देशका सबै भूभागमा मोबाइल नेटवर्कको प्रभावकारी विस्तार गर्नुपर्ने, इन्टरनेट सेवा प्रभावकारी बनाउनु पर्ने, डिजिटल अर्थतन्त्रका लागि नेपाल टेलिकमको सेवा र प्यान नम्बरलाई प्रभावकारी व्यवस्थित बनाउनु पर्ने, प्रभावकारी डाटा सेन्टर बनाउनु पर्ने, हेलो सरकार जस्ता टुटेका कार्यक्रम शुरू गरी आम नागरिकसँग जोडिनु पर्ने जस्ता सुझाव जेनजी प्रतिनिधिहरूले दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग र आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष ती दुई आयोगका वार्षिक प्रतिवेदन पेश गरिएको हो। कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सर्वोच्च अदालतले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी जसोपा दर्ता गर्दै निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले आज जनमतका अध्यक्ष डाक्टर राउतको निवेदनमा सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। इजलासले विपक्षीका नाममा लिखित जवाब माग गर्दै आगामी कार्तिक 17 गते छलफलका लागि मिति तोकेको र छलफल सम्पन्न नभए सम्म आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश समेत दिएको छ। निर्वाचन आयोगले यही असोज 28 गते जनमत पार्टी फुटाएर जनस्वराज पार्टी दर्ता गर्ने गरेको निर्णय विरूद्ध डाक्टर राउतले सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट दायर गर्नुभएको थियो। तिहार तथा छठ पर्व नजिकिएसँगै मधेसमा माटाका भाँडा तथा बाँसका सामग्रीहरूको बिक्रीमा वृद्धि भएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
मिथिलाञ्चल सहित तराई मधेसको महान पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै माटोको भाँडा बर्तन तथा बाँसका सामग्रीहरूको बिक्री अत्यधिक मात्रामा बढेर गएको छ। माटोको भाँडा तथा दियो बिक्री गरेर राम्रो आय आर्जन गर्दै आएका कुम्हार जातिले अहिले मेहनत अनुसारको मूल्य पाउन नसकेपछि चिन्तित बनेका छन्। दीपावली तथा छठ पर्वमा माटोको भाँडा बर्तनको साथै दियो अत्यधिक मात्रामा बिक्री हुने गरेको छ। जनकपुर धाम उपमहानगरपालिका वडा नम्बर 24 बसैयाका सुनिता पण्डित छठ पर्वमा बाँसका सामग्रीहरूको अत्यधिक प्रयोग हुने गरेको छ। छठमा छैटी, सुपा, सुपुली, डगरी, टपरी, नाङ्लो सहितका सामग्रीहरूको अत्यधिक मात्रामा बिक्री वृद्धि भएको छ। जनकपुर धामको पेठिया बजारमा बाँसको सामान बिक्री गर्दै आएका सुन सुनील शाह
छठ में कनी बेसी भ जाए है छठ के बाद में कम रहे
कुमार जाति ले बनाए को माटा का भाड़ा बर्तन शुद्ध होने भाई छठ में अत्यधिक प्रयोग होने गे इसी डोम जाति ले उत्पादन बांस का सामग्री शुद्ध होने भाई प्रयोग करने जनकपुर धाम का नीलम देवी
डोम घर के बर्तन के मान ले है नहीं तो लोग तो पितलों के किन ले ही जाते महंगा किनते सब 5-7 हजार के पितले के किन का सब साल करते ना
प्रकृति र संस्कृति को अनुपम संयोग को रूप में रहकर दीपावली तथा छठ में माटो तथा बांस को सामग्री को अत्यधिक खपत ले इसको उत्पादन में पुस्तौ देखि लगे समुदाय को आय आर्जन को मध्यम बने पच्लो समय में आधुनिकता संगे डीओ को ठाव में झिलीमिली बत्ती तथा तामा एवं पित्तल को बर्तन ले यी जाति को पुर्खौली पेशा संकट में पर्ने तो होइन यसतर्फ सजग रहना जरूरी रहेको छ अजय कुमार झा सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल जनकपुर धाम
रामेछापको सुनापति गाउँपालिकाका 77 परिवार पहिरोको उच्च जोखिममा रहेका छन् उक्त गाउँपालिकाको वडा नम्बर 3 का 4 टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीड़ितहरूले माग गरेका छन् विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज 17-18 र 19 गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो हुम्लाको नामखा गाउँपालिका 6 स्थित न्यालु सड़क खण्ड 12 दिनपछि सञ्चालनमा आएको छ हिमपातका कारण सड़कमा हिउँ जमेर बन्द भएको सड़क हिउँ पन्छाइएपछि सञ्चालनमा आएको हो सड़कमा जमेको 4 फिट हिउँ 3 दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेश राज जैशीले जानकारी दिनुभयो ओखलडुङ्गामा 100 जनामा क्षयरोग संक्रमण पुष्टि भएको छ जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 चालू आर्थिक वर्ष 2082-83 को हालसम्ममा सो संख्यामा संक्रमित भेटिएका हुन् कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष 2081-82 65 पुरूष र 30 महिलामा क्षयरोग पाइएको थियो चालू आर्थिक वर्षको हालसम्ममा 3 पुरूष र 2 महिलामा क्षयरोग संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकू समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो चेतावनी दिनुभएको हो हमासले बाँकी मृत बन्दकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि यस्तो चेतावनी आएको हो चेतावनी मार्फत उहाँले नागरिक र बन्दकहरूमाथि मानवीयतामाथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कार्यवाहीको सामना गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ विश्वका करिब 80% गरीब अर्थात झण्डै 90 करोड़ मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा परेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका कार्यवाहक प्रशासक हायोल्याङ जुका अनुसार खडेरी बाढ़ी तातो लहर र वायु प्रदूषण जस्ता बढ़दो र गहिरिँदै गएको जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैनन् तर ती प्रभावहरूको सबैभन्दा कड़ा चोट गरीब वर्गले बेहोर्नु परिरहेको छ उहाँले आगामी नोभेम्बरमा ब्राजिलमा आयोजना हुने संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन COP30 विश्व नेताहरूले जलवायु कार्यलाई गरीबी विरूद्धको कार्यका रूपमा हेर्ने अवसर बनाउन आग्रह गर्नुभयो बेलायतको मीडिया वाचडगले बीबीसीलाई गाजाबारे तयार पारिएको एक वृत्तचित्र प्रसारणमा प्रतिबन्ध लगाएको छ वृत्तचित्रको बाल कथाकार हमासका पूर्व कृषि उपमन्त्रीका छोरा भएको खुलासा भएको र यसमा भ्रामक तथ्य प्रयोग गरिएको भन्दै वृत्तचित्र प्रसारणमा प्रतिबन्ध लगाइएको हो यस वर्षको शुरूमा बीबीसीले तयार पारेको गाजा हाउ टू सर्भाइभ अ वारजोनको निर्माणमा गम्भीर त्रुटिहरू भएको भन्दै यसका लागि बेलायती प्रसारक संस्थाले माफी मागेको छ र यसलाई आफ्नो प्लेटफर्मबाट हटाइएको पनि जनाइएको छ अफकमले कार्यक्रममा बेलायती प्रसारण कानूनको गम्भीर उल्लंघन भएको र इजरायल गाजा युद्धबारे बीबीसीको तथ्यात्मक कार्यक्रममा दर्शकहरूले अपेक्षा गरेको उच्च स्तरको विश्वासलाई कम गरेको बताइएको छ
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
शुक्रबारदेखि उद्योगहरूले धमाधम डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बकेउता तिर्न थालेका छन्। नेपाल विद्युत प्राधिकरणको पटक पटकको ताकेतापछि बकेउता बाँकी रहेका पाँचवटा उद्योगले शुक्रबारदेखि प्राधिकरणलाई विद्युत बकेउता तिर्न थालेका हुन्। प्राधिकरणका कार्यका निर्देशक मनोज सिलवालले हामा आइरन एण्ड स्टील इण्डस्ट्रीजले डेडिकेटेड ट्रंक लाइनको कुल बकेउता 5,85,00,000 मध्ये पहिलो किस्ता बापत 20,90,000 बुझाएको जानकारी दिनुभयो। परासी स्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत 84,98,000 रकम बुझाएको छ। सर्वोत्तम सिमेन्टले पनि 40,00,000 बुझाएको प्राधिकरणले उल्लेख गरेको छ। 12 सीमारामा सञ्चालित गुलास स्टील इण्डस्ट्रीजले प्रिमियम महसुलको कुल 14,12,00,000 बकेउता रकमलाई प्रति किस्ता 50,43,000 दरले एक मासिक किस्ता हुने गरी शुक्रबार पहिलो किस्ता बुझाएको हो। त्यसै गरी 17,58,00,000 बकेउता रहेको सीमारा अशोक स्टीलले पहिलो किस्ता 63,00,000 बुझाएको प्राधिकरणले जनाएको छ। नेपालमा किसान परिवारको संख्या 41,30,000 रहेकोमा वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब 55% रहेको पाइएको छ। कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब 25% योगदान गरेको भए पनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्य न्यून रहेको पाइएको छ। कृषि गणना 2068 तुलनामा कृषि गणना 2078 खेतीयोग्य जमिनको क्षेत्रफलमा करिब 1,45,000 हेक्टरले कमी आई 14,29,000 हेक्टर कायम हुन गएको छ। कृषियोग्य जमिन बाँझो रहने क्रम पनि पछिल्लो समय क्रमशः बढ्दै गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो। विश्व भोकमरी सूचकाङ्कमा नेपाल यस वर्ष 72 स्थानमा पुगेको छ। गत वर्ष नेपाल 68 स्थानमा रहेको कृषि विभागले जनाएको छ। सरकारले यस वर्ष स्वच्छ खाना र सुखद भविष्यका लागि हाते मालो भन्ने नारासहित 45 विश्व खाद्य दिवस मनाएको छ। कृषि मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठले भोकमरी उन्मूलनको दिगो विकास लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती रहेको बताउनुभयो। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरू भएसँगै फूलको कारोबार बढेको छ। पूजादेखि विवाह, स्वागत, विदाईदेखि मृत्युपछि समेत प्रयोग हुने फूल खेतीमा नेपाल क्रमशः आत्मनिर्भर हुँदै गएको छ। तिहारमा काठमाडौँ उपत्यकाभित्र मात्र 40,00,000 भन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिनुभयो। हाल देशभरका झण्डै 270 हेक्टर क्षेत्रफलमा फूल खेती गरिएको छ। पुष्प व्यवसायमा 8,83,00,000,00 भन्दा बढीको लगानी रहेको र 53,500 व्यक्तिले रोजगारी प्राप्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार सुन प्रतिवला 2,58,000 रुपियाँमा कारोबार भएको पाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै शुक्रबार चाँदी प्रति तोला 3,350 किनबेच भएको छ।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपालले अपराजित रहेर आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको उपाधि उचालेको छ। अहिले केही बेर अघि सकिएको खेलमा सामोवालाई 124 रनको फराकिलो अन्तरले पराजित गर्दै समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर नेपाल च्याम्पियन बन्न सफल भएको हो। ओमानको अल अमीर स्थित ओमान क्रिकेट एकाडेमी ट्रफ एकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 211 रनको योगफल तयार पारेको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 69 रनको योगदान गरे। यसै गरी दिपेन्द्र सिंहरीले 53, लोकेश बमले अभिजित 39, कप्तान रोहित कुमार पौडेलले अभिजित 21 र कुशल भुर्तेलले 17 रनको योगदान दिए। सामोको लागि डायनियल बर्गेस, सोमानी ट्राई, डायरियस भिसर, नुह मिडले समान एक विकेट लिए। जवाफी ब्याटिङमा सामाओले 20 ओभरमा 7 विकेटको क्षतिमा मात्र 87 रन बनाउन सक्यो। नेपालका लागि ललित राजवंशीले 3 विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक एक विकेट लिए। आजको पहिलो खेलमा जापानलाई 9 विकेटले हराएपछि ओमान अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सामोआले सुपर सिक्समा कुनै जित निकाल्न सकेन। यसै वर्ष माघ 24 फागुन 24 गतेसम्म हुने T20 विश्वकपका लागि जारी प्रतियोगिताबाट नेपालसँगै ओमान र युएई छनौट भइसकेका छन्। थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाली एएफसी महिला अण्डर 17 एसियन कपको छनौट चरणबाटै बाहिरिएको छ। शुक्रबार चोनबुरी रंगशालामा सम्पन्न समूह एफको निर्णायक खेलमा घरेलु टोलीले नेपाल विरूद्ध 12-0 फराकिलो जित हात पार्यो। जितसँगै थाइल्याण्डले दुई खेलमा स्पष्ट 6 अंक जोड्दै शीर्ष स्थानको हैसियतले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान पक्का गरेको छ। अब मौसम आगामी 24 घण्टामा देशका सबै प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 28.8 न्यूनतम 17 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31 न्यूनतम 14.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेपालको पछिल्लो अवस्थाबारे नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूलाई जानकारी, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्रीको भनाई। नेकपा एमालेको 11 महाधिवेशन मंगिर 27 देखि 29 गतेसम्म पोखरामा गर्ने निर्णय। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सुशासन, डिजिटल रूपान्तरण र युवाको संलग्नताका विषयमा जेनजी युवाका प्रतिनिधिसँग छलफल, भ्रष्टाचार रहित समाज निर्माण र सुशासनको प्रवर्धनका लागि सरकारले काम गर्नुपर्नेमा जेनजी युवाहरूको सुझाव। हमासले गाजामा नागरिक लक्षित आक्रमण जारी राखे, अमेरिका हमास विरूद्ध सैन्य कार्यवाही गर्न बाध्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी टी20 विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनौट अन्तर्गत सुपर सिक्सको खेलमा नेपाल अपराजित रहँदै विश्वकप छनौटको च्याम्पियन। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।